असल शुक्रबार के को विषयमा हो? हामी सबैलाई थाहा छ कि असल शुक्रबार पूर्ण रूपमा ख्रिस्टले बोक्नु भएको क्रुसको बारेमा हो। केवल असल शुक्रबार मात्र होइन तर सम्पूर्ण ख्रिस्टियन मत नै ख्रिस्टको क्रुसको बारेमा हो। यदि तपाईँ क्रुससँग दिक्क हुनुभएको छ भने, यदि तपाईँलाई क्रुसको बारेमा गाउन, क्रुसको बारेमा पढ्न, क्रुसमा आधारित प्रार्थना गर्न र क्रुसलाई प्रचार गर्न तपाईँलाई दिक्क लागेको छ भने, यसको पक्कै पनि यसको अर्थ यो हुनसक्छ कि तपाईँ त्यो क्रुसद्वारा बचाइनु भएकै छैन। तिनीहरू जो क्रुसद्वारा बचाएका छन् तिनीहरू क्रुसलाई हेर्न रुचाउँछन् र आफ्नो आँखा कहिले पनि उनीहरूले क्रुसबाट हटाउँदैनन्। तर प्रश्न हाम्रो निम्ति यो छ कि क्रुसमा खास के छ? क्रुसमा त्यस्तो खास के कुरा छ? 2000 वर्ष अघि कल्वरीको त्यस क्रुसमा वास्तवमा के भएको थियो? 2000 वर्ष पहिले यरुसलेम सहरको बेथलेहम गाउँबाट जन्मेर आएको एक व्यक्ति जो कल्वरी क्रुसमा मरेका थिए, उहाँको बारेमा खास त्यस्तो के कुरा छ र? यानि कि रोमीले हजारौँ हजार मानिसहरूलाई क्रुसमा टाँग्ने गर्थे, तर एउटा विशेष क्रुसलाई लिएर हामी किन यसलाई बिग डिल बनाउँछौँ? क्रुसमा खास के अर्थ लुकेको छ? यसलाई हामी आजको वचनबाट हेर्नेछौँ। आजको वचनको खण्ड मत्ती 26 अध्यायलाई हामी पठाउनेछौँ। मत्ती 26 अध्यायको 39 पद, तपाईँसँग भएको बाइबलमा तपाईँले मत्तीको पुस्तकलाई पठाउन सक्नुहुन्छ। तपाईँसँग बाइबल छैन भने चुप्पो लागेर नबस्नुहोस्, बाइबल पछाडि छ, एउटा बाइबल लिनुहोस् अनि पल्टाएर बस्नुहोस्। म तपाईँलाई भन्न चाहन्छु मत्ती 26 अध्यायको 39 पद, यसु यहाँ गेतसमानीमा उहाँ प्रार्थना गरिरहनु भएको छ। म यो सन्दर्भलाई बुझ्न सजिलो होस् भनेर सन्दर्भलाई म पढ्नेछु। 36 पददेखि नै, तब यसु गेतसमानी भन्ने ठाउँमा तिनीहरूसँग जानुभयो र चेलाहरूलाई भन्नुभयो, तिमीहरू यहीँ बस, म चाहिँ अलि पर गएर प्रार्थना गर्छु। र आफूसँग पत्रुस र जब्दिएका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्याकुल हुन लाग्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो प्राण गहिरो शोकले मरितुल्य भएको छ, तिमीहरू यहीँ बस र मसँग जागर हो। अनि उहाँले अलि अगाडि गएर लम्पसार परि प्रार्थना गर्नुभयो, हे मेरा पिता, हुनसक्छ भने यो कचौरा मबाट हटोस्, तर पनि मैले इच्छा गरे बमोजिम होइन तर तपाईँले इच्छा गर्नुभए बमोजिम होस्। तब उहाँका चेलाहरूको कहाँ आएर तिनीहरूलाई निधारेका भेटाउनु भयो र पत्रुसलाई भन्नुभयो कि तिमीहरू मसँग एक घन्टा पनि जाग बस्न सकेनौ, जाग रहौ, प्रार्थना गर र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ तर शरीर दुर्बल छ। फेरि दोस्रोपल्ट गएर उहाँले प्रार्थना गर्नुभयो, हे पिता, मैले यो नपिई हुँदैन भने तपाईँको इच्छा पुरा होस्। उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेटाउनु भयो किनकि तिनीहरूको आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र गएर फेरि उही शब्दहरू दोहोऱ्याई तेस्रो पल्ट प्रार्थना गर्नुभयो। तब उहाँ चेलाहरूको आएर तिनीहरूलाई भन्नुभयो, तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ, हेर, समय नजिक आइपुगेको छ, मानिसको पुत्र पापीहरूको हातमा पर्न लागेको छ, उठ जाउँ, हेर, पक्राइदिने नजिकै छ। विशेष गरी पद 39 लिएर हामी आज वचन हेर्दैछौँ। 39 भन्दछ, अनि उहाँले अलिक अगाडि गएर लम्पसार परि प्रार्थना गर्नुभयो, हे मेरा पिता, हुनसक्छ भने यो कचौरा मबाट हटोस्, तर पनि मैले इच्छा गरे बमोजिम होइन तर तपाईँले इच्छा गर्नुभए बमोजिम होस्। यही प्रार्थना येशूले 3 दोहोऱ्याएर गर्नुभयो। 3 चोटिसम्म उहाँले एउटै प्रार्थना गर्नुभयो। यदि हामीले यसुले गर्नुभएको प्रार्थनालाई हामी बुझ्दैनौँ भने अथवा यसुले यहाँनिर विशेष गरी कचौरा हटाइदिनुहोस् जुन कचौरा यदि मैले नपिउँदा हुन्छ भने कृपया हटाइदिनुहोस् भने उहाँले पितासँग बिन्ती गर्नुभएको छ यो कुरा हामीले बुझ्यौँ भने सायद हामीले क्रुसको महत्त्वलाई कहिले पनि बुझ्ने छैनौँ। यदि हामीले कचौरामा के थियो भन्ने कुरालाई बुझेनौँ भने हामीले कहिले पनि क्रुसको महत्त्वलाई बुझ्ने छैनौँ। म तपाईँलाई सोध्न चाहन्छु कि यसु ख्रिस्ट किन गेत्सेमानीको त्यो बगैँचामा त्यति धेरै भयभीत हुनुहुन्थ्यो, त्यति धेरै दुखित हुनुहुन्थ्यो, उहाँ शोकित हुनुहुन्थ्यो, व्याकुल हुनुहुन्थ्यो? किनकि उहाँले पिउन लाग्नुभएको कचौराको कारणले गर्दाखेरि त्यस कचौरामा के थियो भने हामीले सोध्नुपर्ने हुन्छ। जसलाई लेख लिएर यसु भयभीत हुनुभयो, व्याकुल हुनुभयो, थकित हुनुभयो कि उहाँ घुँडा टेकेर तिनचोटि पितालाई त्यही कचौरा हुनसक्छ भने हटाइदिनुहोस् भनिकन उहाँले प्रार्थना गर्नुपर्ने भयो। त्यस कचौरामा के थियो जुन कचौराबाट यसुले पिउन चाहनु हुँदैन थियो? त्यस कचौरामा के थियो? यसको गलत जवाफहरू हुनसक्छन् अथवा त्यस कचौरामा के थिएन हामीले पहिले जान्नुपर्ने हुन्छ कि त्यस कचौरामा केवल काँटी, भाला, रोमी, कुटाई, मुकुट र कोरा थिएन। यसो खालि शारीरिक कष्टलाई लिएर उहाँ डरले उहाँ काँपिरहनु भएको थिएन। यसो कायर अथवा कातर हुनुहुन्थेन। यसो शारीरिक कष्टको डरले यसो त्यहाँनिर त्यस समयमा उहाँ एकदमै भयभीत भइराख्नु भएको थिएन। त हामी सोच्छौँ कि यसु भयभीत हुनुको पछाडि अथवा यसु त्यो कचौरा लिएर डराउनुको पछाडि हामीले सोच्छौँ कि खालि कि काँटी अथवा रोमी पिठाई अथवा भाला मुकुट खोर्रा त्यो बेइज्जती नै थियो भन्ने हामीलाई लाग्छ जसलाई लिएर यसु ख्रिस्ट एकदमै यहाँनिर भयभीत हुनुभएको छ। दुःखको साथ भन्नुपर्दाखेरि आज धेरै असल शुक्रबार सम्बन्धी लेखिएका भजनहरू गीतहरू ख्रिस्टको शारीरिक कष्टको बारेमा मात्र बनेका छन्। अझै धेरै हामीले सुन्ने भजनहरूले खालि ख्रिस्टको शारीरिक कष्टलाई मात्र औलाउने गरेका छन्। तपाईँले कल्भरी क्रुसमा कुटाई थुकाई सहनु पर्यो, तपाईँले तपाईँ कोखमा काँडा भालाले रोपियो, तपाईँको शिरमा काँडाको मुकुट लगाइयो, तपाईँलाई मानिसहरूले थुके, गिल्ला गरे आदि इत्यादि कुराहरू मात्र हिजो आज लेखिने विशेष गरी असल शुक्रबार सम्बन्धी भजनहरूले व्यक्त गर्ने गर्दछ। त्योभन्दा बढी खासै केही पनि हामीलाई बताएका हामी पाउँदैनौँ। असल शुक्रबार सम्बन्धी भजनहरू प्राय यसु ख्रिस्टको शारीरिक कष्टमा केन्द्रित छन्। विशेष गरी यसु ख्रिस्ट सम्बन्धी बनेका चलचित्रहरूले पनि यसु ख्रिस्टको शारीरिक कष्टलाई मात्र बढी व्यक्त गर्न खोजेका हामी पाउँदछौँ। तपाईँले मैले जस्तै यसु सम्बन्धी चलचित्र अथवा जिजस फिल्म अथवा प्यासन अफ द क्राइस्ट भन्ने तपाईँले चलचित्र यसु ख्रिस्टको कष्ट भन्ने चलचित्र तपाईँले हेर्नुभएको छ भने तपाईँले त्यो चलचित्रमा एउटा यस्तो सिन आउँदछ, एउटा यस्तो दृश्य आउँदछ जहाँ सिपाहीले यसुलाई कोरा लगाइरहँदाखेरि त्यो कोरामा भएको काँटीमा यसु ख्रिस्टको शरीरको चोक्टा, मासुको चोक्टा झुन्डेर आएको त्यहाँनिर देख्छौँ हामी। त्यो देखेर हामी अत्तालिन्छौँ, हामी आफ्नो आँखामा बन्द गर्छौँ र हामी एकछिन हामी स्तब्ध हुन्छौँ र हामी यसुलाई हेर्छौँ र बिचारा भनेर हामी यसुप्रति हामी समवेदना पनि जनाउन, यसुप्रति हामी सहानुभूति पनि जनाउन हामी सुरु गर्छौँ। अवश्य पनि त्यो शारीरिक कष्ट भयानक थियो, मैले सजिलो थियो सरल थियो भन्न खोजिरहेको छैन। पक्कै पनि हामीले यसुको शारीरिक कष्टलाई लिएर हामीले यसलाई मजाक उडाउनु हुँदैन, यसलाई हामीले एउटा मनोरञ्जनको रूपमा लिन मिल्दैन। यो एउटा नाटकीय कष्ट थिएन, पक्कै पनि एउटा शारीरिक कष्ट थियो, दर्दनाक पीडादायी कष्ट थियो। यो कष्ट शारीरिक कष्ट वास्तवमै असहनीय कष्ट थियो, तर पनि यो शारीरिक कष्टभन्दा पनि बढी थियो। त्यहाँनिर क्रुसमा केवल शारीरिक कष्टभन्दा बढी नै भइरहेको थियो। त्यसो भए हामीले सोध्नु पनि प्रश्न, त्यसो भए कचौरामा के थियो? यसो सबै सही जवाफ हुन्छ, कचौरामा परमेश्वरको न्याय र क्रोध थियो। परमेश्वरको न्याय र परमेश्वरको क्रोध थियो। एकजना प्रभुका जनले यसरी भन्नुभएको छ कि त्यस कचौराले बारम्बार अथवा बाइबलमा प्रयोग भएका जति पनि बाइबलमा हामीले पाइने कचौराले बारम्बार पापीमाथि परमेश्वरको सजायलाई जनाउँदछ। भजन सङ्ग्रह 16:6 यसरी लेखेको छ, दुष्टहरूमाथि उहाँले आगो र गन्धक बर्साउनुहुनेछ र पिल्स्याउने तातो हावा तिनीहरूको भाग अथवा कचौरा हुनेछ। यसै 51:17 पनि यसरी लेखेको छ, ए यरुसलेम त, जसले परमप्रभुको हातबाट उहाँको क्रोधको कचौरा पिएको छस् र धर्मराई दिने कचौराबाट पिएर त्यो रित्याएको छस्, त जाग, त जाग। प्रिय, बाइबलले जब कचौराको कुरा गर्दछ यसले प्राय परमेश्वरको क्रोधलाई जनाउँदछ। गेत्सेमनीमा येशू ख्रीष्टले पिउनको लागि उहाँ पिउनलाई त्यो कचौराबाट पिउनलाई उहाँ डराइराख्नु भएको थियो गेत्सेमनीको बगैँचामा। कचौरालाई जब जसरी उहाँले हेर्नुभयो येशू ख्रीष्ट त्यहाँनिर भयभीत हुनुभएको हामी पाउँदछौँ, किनकि येशूले परमेश्वरको क्रोधको कचौरालाई पिउन लाग्नुभएको थियो। क्रुसमा येशू आफ्ना अनन्तका पिताद्वारा त्यागिन लाग्नुभएको थियो। अब्राहमले झैँ परमेश्वरले आफ्ना पुत्रमाथि न्यायको छक्कु उठाउन लाग्नुभएको थियो। जब अब्राहमले आफ्नो छोरा इसाकमाथि छक्कु उठाए परमेश्वरले त्यतिर हस्तक्षेप गर्नुभयो र थुमा जुटाइदिनु भयो, तर क्रुसमा त्यहाँ कुनै हस्तक्षेप भएन। त्यसै पिता परमेश्वरले पुत्र परमेश्वरमाथि न्यायको चक्कु उठाउनुभयो। जब हामी यहाँ प्रश्न गर्छौँ कि त्यसपछि क्रुसमा वास्तवमा के भइरहेको थियो, किनकि हामीलाई थाहा छ येशू निष्पाप हुनुहुन्छ, येशूले कुनै पाप गर्नुभएको थिएन, उहाँ निर्दोष हुनुहुन्छ, उहाँलाई उहाँ पापलाई लिएर उहाँ अपरिचित हुनुहुन्छ। तर येशू ख्रिस्टमाथि पिताले आफ्नो पुत्रमाथि किन क्रुसमा न्याय खन्याइराख्नु भएको थियो, त्यो क्रुसमा येशू ख्रीष्ट किन चढ्नुभयो? सर्वप्रथम त हामीलाई थाहा छ कि उहाँ आफ्नै लागि होइन तर अरूहरूको लागि येशू क्रुसमा चढ्नुभएको थियो। येशू माथिको थुकाई, एउटा थुकाई पनि, एउटा गाली पनि उहाँ आफ्नै लागि थिएन। येशूले जे जति भोग्नु भएको थियो ती सबै कुराहरू अरूहरूको खातिर थियो। येशूको कष्ट एक साँटोको कष्ट, सट्टाको कष्ट अथवा प्रतिस्थापनको कष्ट थियो, यो अर्कैको निम्ति भोगिएको कष्ट थियो। उहाँले हाम्रो साटोमा कष्ट भोग्नुभयो। येशू हामी पापीहरूलाई बचाउनको निम्ति क्रुसमा मर्नुभयो। बाइबलले भन्छ कि रोमी 3:10-11 पदमा धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। रोमी 3:23 भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट जुगेका छन्। रोमी 6:23 पदले भन्दछ कि किनकि पापको ज्याला मृत्यु हो, पापीहरू आफ्नो पापको लागि आफै मर्नु पर्थ्यो, तर पाप रहित ख्रीष्ट तिनीहरूको पापको लागि क्रुसमा मर्नुभयो। ख्रीष्टको मृत्युको उद्देश्य हाम्रो पापको प्रायश्चित थियो, त्यसकारण येशू ख्रीष्ट क्रुसमा मर्नुभयो। त्यसकारण येशू ख्रीष्टले परमेश्वरको क्रोधको कचौरा क्रुसमा पिउनुभयो। त्यसकारण हाम्रो साटोमा परमेश्वरको न्याय येशू ख्रीष्टमाथि पर्न गयो। के परमेश्वरले पापीहरूले क्रुस बिन बचाउन सक्नुहुन्थ्यो भने हामीले सायद जिज्ञासाको साथी प्रश्न हामीले गर्छौँ भने, अथवा तपाईँले त्यो प्रश्न सोध्नुभएको छ भने धेरैले भन्न सक्छ, धेरै मानिसले भन्न सक्छ कि उहाँले सक्नुहुन्थ्यो, येशूले परमेश्वरले हामीलाई क्रुस बिना पनि बचाउन सक्नुहुन्थ्यो भनेर मानिसले उत्तर दिनेछन्। किनकि परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँले जे पनि गर्न सक्नुहुन्छ, तर यस कुरामा बाइबल असहमत छ कि परमेश्वरले पापीहरूलाई क्रुस बिना बचाउन सक्नुहुन्न थियो। के तपाईँलाई येशूको प्रार्थना याद छ? फेरि पनि येशूले यहाँ कसरी प्रार्थना गर्नुहुँदैछ? हे मेरा पिता, हुन सक्छ भने, इफ इट्स पोसिबल, हुन सक्छ भने यो कचौरा मबाट हटोस्। येशूले यहाँ यसरी भन्दै हुनुहुन्थ्यो कि पिता, मानिसहरूलाई तिनीहरूको पाप र तपाईँको क्रोधबाट बचाउनको लागि के त्यहाँ कुनै अन्य विकल्प छैन? म क्रुसमा नमरिकन के तपाईँ तिनीहरूलाई बचाउन सक्नुहुन्न? हुन सक्छ भने कृपया मैले यो, यदि मैले नपिइकन पापी मानिस बच्न सक्छ भने प्लिज डु इट। त्यसकारण यसले ती तिनचोटि दोहोऱ्याएर प्रार्थना गर्नुभयो कि इज देयर अ वे टु सेभ सिनर्स, म क्रुसमा नझुन्डिकन, म नमरिकन पापी मानिसहरूलाई बचाउने कुनै विकल्प छ? पिताको जवाब के थियो? यहाँनिर मौनता, साइलेन्स। उहाँले केही भन्नु भएन, उहाँ केही बोल्नु भएन, उहाँ मौन हुनुहुन्थ्यो, स्वर्ग मौन थियो। पुत्र आफ्ना पितासँग विकल्पको निम्ति बिन्ती गरिराख्नु भएको थियो, तर पिता भने मौन हुनुहुन्थ्यो, उहाँ केही बोलिराख्नु भएको छैन, उहाँ चुपचाप हुनुहुन्छ। अन्तत येशूले आफैलाई आफ्नै होइन तर पिताको इच्छामा अर्पण गर्नुभयो। परमेश्वर गेत्सेमनीमा मात्र मौन हुनुहुन्थेन, तर उहाँ क्रुससम्मै, क्रुसमा पनि मौन हुनुहुन्थ्यो। जब येशूले क्रुसबाट चिच्याएर परमेश्वरलाई सोध्नुभयो, हे मेरा पिता, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ, तब पनि परमेश्वर मौन हुनुहुन्थ्यो। तर किन परमेश्वर किन बगैँचामा मौन हुनुहुन्थ्यो र परमेश्वर किन क्रुसमा मौन हुनुहुन्थ्यो? किनकि प्रियहरू, पापी मानिसहरूलाई बचाउनको लागि क्रुस बाहेक त्यहाँ कुनै विकल्प छैन। क्रुस बिना त्यहाँ कुनै मुक्ति छैन। त्यसैले क्रुस नै पापी मानिसको निम्ति आवश्यक थियो। यदि क्रुस बाहेक अन्य कुनै विकल्प हुन्थ्यो भने यीशु ख्रिस्ट क्रुसमा मर्नु नै हुने थिएन। आज गुड फ्राइडे नै हामीले मनाइरहेको हुने थिएनौँ यदि क्रुस बाहेक त्यो पापी मानिसलाई बचाउने कुनै बाटो थियो भने। तर यदि यीशु ख्रिस्टको क्रुस घटिसकेको घटना हो भने, ऐतिहासिक घटना हो भने, यसको अर्थ यही हुन्छ कि त्यहाँ कुनै विकल्प थिएन। त्यसकारण आज क्रुस छ। त्यसैले फ्रीहरू, क्रुस हाम्रो जीवनको केन्द्रीय विषय भनेको छ। क्रुस हाम्रो निम्ति सबैभन्दा मुख्य विषय बनेको छ। पावलको लागि क्रुस सबैभन्दा मुख्य विषय बनेको थियो, बनेको छ कि पावलले भन्छ कि म तिमीहरू माझ आउँदाखेरि मैले अन्य कुराहरू केही जान्ने मैले इच्छा गरिनँ, तर केवल क्रुसमा टाँगिन भएको यीशु ख्रिस्ट बाहेक मैले अरू कुनै कुरा जान्न निधो गरिनँ। त्यसकारण प्रियहरू, यीशु ख्रिस्टको क्रुस हाम्रो चर्चमा गाइने भजन गीत, हाम्रो प्रार्थना, हाम्रो प्रचारको मुख्य विषय बन्नुपर्छ। सबै कुरो क्रुस केन्द्रित हुनुपर्छ। परमेश्वरले पापीहरूलाई त्यत्तिकै क्षमा दिन सक्नुहुन्थ्यो। चुड्कीको घरमा उहाँले पापीहरूलाई त्यत्तिकै क्षमा दिन सक्नुहुन्थेन। परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वर न्याय हुनुहुन्छ, उहाँले पापीहरूलाई दण्ड दिनै पर्छ। तपाईँ र म, हामी सबै दण्डको योग्यको पापीहरू हौँ। र प्रस्थान 34:6-7 भन्दछ, परमेश्वरले पापीहरूलाई दण्ड रहित छाड्नुहुन्न, दोषीहरूलाई सजाय दिएरै छाड्नुहुन्छ। उहाँको न्यायले दोषीहरूलाई बिना सजाय छाड्न मिल्दै मिल्दैन। त्यसैले परमेश्वरको न्यायले पापीहरूको मृत्युको माग गर्दछ। अनन्त नर्क, परमेश्वरको क्रोध साम्य पार्नको निम्ति तयार छ। र परमेश्वरले धेरै पापीहरूलाई नर्क पठाएर उहाँले आफ्नो न्याय कायम राख्नुहुन्छ, आफ्नो न्याय उहाँले देखाउनुहुन्छ। परमेश्वरको न्यायले, परमेश्वरको न्यायको मागले, माग अनुसार हामी सबैजना नरक जानुपर्ने मानिसहरू, हामी कोही पनि बचाइनको योग्यको पापीहरू होइनौँ। परमेश्वरको न्यायले जे कुराको माग गरेको थियो, त्यो माग परमेश्वर आफैले आजभन्दा 2000 वर्ष पहिले यीशु ख्रिस्टको क्रुसमा पुरा गर्नुभयो। अब्राहमले इसाकलाई भने चाहिँ परमेश्वर आफैले बलिको निम्ति थुमा जुटाउनुहुनेछ। परमेश्वरले कलवरीमा हामी पापीहरूको निम्ति बलि जुटाउनुभयो। हामी भजन गाउँछौँ, उहाँ जुटाउनु हुने परमेश्वर हुनुहुन्छ भनेर, जेहोवा जिरे भन्छौँ हामी। जुटाउनु हुने परमेश्वर कुन अर्थमा जुटाउनु हुने? होइन भान्सामा आगो, भाँडामा चामल, लत्ता कपडा जुटाउने अर्थमा जुटाउने परमेश्वर होइन। त्योभन्दा मुख्य रूपमा उहाँ हाम्रो निम्ति बलिको थुमा जुटाउनु हुने परमेश्वर हुनुहुन्छ। त्यस अर्थमा उहाँ जुटाउने हुने परमेश्वर हुनुहुन्छ। मुक्तिको इतिहास भरिने उहाँले गर्नुभए चाहिँ परमेश्वरले बलिको लागि यहाँ फेरि अर्को थुमा जुटाउनु भएन, तर प्रायश्चितको बलिको रूपमा उहाँले आफ्नो अनन्त पुत्रको शरीर जुटाउनु भयो। कुन चाहिँ पिताले आफ्ना शत्रुहरूलाई बचाउनु कि आफ्नै पुत्रलाई मार्छ होला? यदि मेरो छोरा इसाले आफ्नो जीवनको लागि त्यसरी क्रुसबाट त्यसरी भिख मागेको हुन्थ्यो भने, हे पिता तपाईँले मलाई किन त्याग्नु भएको छ? हे पिता, अर्को त्यो विकल्प छैन, त्यो अर्को बाटो छैन भनेर भनेको हुन्थ्यो भने, सायद म त्यतिखेरै पापी मानिसहरूलाई नबचाउने निर्णय गरेर म मेरो छोरालाई बचाउने निर्णय गर्थेँ होला। तर परमेश्वरले किन तपाईँ र म जस्तो विद्रोहीलाई बचाउने निर्णय गर्नुभयो? किन? हामी परमेश्वरलाई मन पराउँदैन थियौँ, हामी परमेश्वरलाई चाहँदैन थियौँ, हामीले उहाँको महिमाको वास्ता गरेका थिएनौँ। हामी त केवल पाप चाहन्थ्यौँ, हामी स्वतन्त्रता चाहन्थ्यौँ, पाप मरिन्जेल हामीले चाहेसम्म गर्न चाहन्थ्यौँ, पापमा जिउन चाहन्थ्यौँ, पापमै मर्न चाहन्थ्यौँ, र सधैँको निम्ति हामी नर्क जानलाई तयार थियौँ। तैपनि परमेश्वरले हामीलाई सधैँको निम्ति पापमा मर्न दिनु भएन। पापीलाई बचाउनको लागि उहाँले मानव इतिहासमा हस्तक्षेप गर्नुभयो। तर किन 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 वाइ? हामी योग्य, आकर्षक, सुन्दर, सुन्दरी, बुद्धिमानी, होइन, एकदम महत्त्वपूर्ण व्यक्ति भएको कारणले गर्दाखेरि, अघि भर्खर मैले एउटा हाम्रो आक्स पास्टर जोनलाई सोध्नु भने एपिसोड सुन्दै थिएँ, जब भजनहरूले सुसमाचारको विषयवस्तु प्रस्तुत गर्नबाट अथवा समेट्नबाट चुक्दछ भन्ने टाइटल सुन्नु भएको छैन सुन्नुहोस्। अनि त्यहाँ एउटा गीतको बारेमा कुरा भइरहेको थियो कि एउटा गीतमा त्यो समस्या छ कि त्यो एउटा गीतले के भन्छ भन्दाखेरि परमेश्वरले स्वर्ग हामी बिना उहाँले कल्पना गर्न सक्नु भएन त्यस कारण परमेश्वर हामी कहाँ आउनुभयो। त्यो भजन गलत छ। हामी महत्त्वपूर्ण व्यक्ति होइनौँ। परमेश्वर स्वर्गमा एक्लो भएको कारणले गर्दाखेरि लोन्ली भएको कारणले गर्दाखेरि उहाँले हामीलाई बचाउनु भएको होइन। परमेश्वरले हामीलाई हाम्रो योग्यताको कारणले हामीलाई बचाउनु भएको होइन, तर परमेश्वरले हामीलाई एउटै कारण उहाँले हामीलाई बचाउनु भयो, यो उहाँको कृपा हो। परमेश्वरले आफ्नो कृपाको कारण तपाईँ र म जस्तो नरकको योग्यको पापीहरूलाई बचाउनु भएको छ। तपाईँलाई थाहा छ प्रस्थानको समयमा जसै परमेश्वरको मृत्युको दूत त्यो सहर भएर जानुभयो त्यतिखेर उहाँले जसरी त्यहाँ भएका अरू मानिसहरूलाई उहाँले छाड्नुभयो, अरू त्यहाँ भएका विशेष गरी मिश्रीहरूलाई उहाँले मृत्युमै छाडिदिनुभयो, बचाउनु भएन, त्यसरी परमेश्वरले पनि हामीबाट उहाँ तर्केर जान सक्नुहुन्थ्यो, हामीलाई पनि उहाँले नबचाउन सक्नुहुन्थ्यो। परमेश्वरले वास्तवमा कसैलाई पनि नबचाउने निर्णय गर्न सक्नुहुन्थ्यो र यसमा कुनै समस्या हुनु थिएन। परमेश्वरले सबै पापीलाई नर्क पठाउनु हुने पठाउँदा पनि केही त्यसमा गलत हुने थिएन, किनकि सबै पापीहरू उनीहरू नर्ककै योग्यको छन्। त्यही पनि आफ्नो सार्वभौम अनुग्रहमा कृपामा परमेश्वरले हामीलाई बचाउनु भयो र उहाँले हामीलाई ख्रीष्टको क्रुसद्वारा बचाउनु भएको छ। त्यसकारण प्रिय मित्र, असल शुक्रबार हामी कति योग्य छौँ, हामी कति महत्त्वपूर्ण छौँ, हामी कति खास छौँ, विशेष छौँ भन्ने बारेमा होइन। यो यी कुराहरू हामीलाई सम्झाउनको निम्ति असल शुक्रबार फर्की फर्की आउँदैन, तर हरेक वर्ष असल शुक्रबार यसकारण फर्की आउँछ कि यसले हामीलाई हामी परमेश्वरको सामु कति अयोग्य थियौँ छौँ भन्ने कुराको याद दिलाउँछ। असल शुक्रबारले हामीलाई यो सत्यता ताजा गरी याद दिलाउँदछ कि हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। सो प्रश्न प्रियहरू, के असल शुक्रबार तपाईँको निम्ति पनि असल हो? इज गुड फ्राइडे गुड फर यु? यदि तपाईँले यीशु ख्रीष्टलाई चिन्नु भएको छैन, तपाईँ यदि आफ्नै पापमा मरिरहनु भएको छ भने असल शुक्रबार तपाईँको निम्ति असल होइन। इट्स ब्याड फर यु, किनकि यीशु ख्रीष्टको क्रुसले तपाईँको न्याय कति भयङ्कर छ भन्ने कुरा देखाउँदछ। तर यदि तपाईँले यीशु ख्रीष्टमा भरोसा गर्नुभएको छ भने, यदि तपाईँ यीशु ख्रीष्टमा हुनुहुन्छ भने, अब ख्रीष्टमा हुनेलाई दण्डको आज्ञा छैन। यो स्वर्गको घोषणा हो, यीशु ख्रीष्टमा हुनेहरूलाई दण्डको आज्ञा छैन, न्यायको आज्ञा छैन। त्यस कारण असल शुक्रबार हाम्रो निम्ति असल हो, किनकि यही शुक्रबारको दिन आजमा 2000 वर्ष पहिले हामी पापीहरूको साटोमा निष्पाप यीशु ख्रीष्टमा बलि हुनुभयो। प्रियहरू, के तपाईँ क्रुसद्वारा बचाइनु भएको व्यक्ति हो? के तपाईँ आज पनि यस घडी यस हलमा बसिरहँदा पनि के तपाईँ यीशु ख्रीष्टको क्रुसमा भरोसा गर्नुहुन्छ? यदि छैन भने आफ्नो घुँडा टेक्नुहोस् र परमेश्वरलाई बिन्ती गर्नुहोस् कि हे परमेश्वर, म पापी माथि दया गर्नुहोस्। प्रियो, मरिरहेको संसारको लागि क्रुस एक हानि हो, यो क्षति हो, घाटा हो, मूर्खता हो, तर हामी उद्धार पाइरहेका परमेश्वरका जनहरूको लागि क्रुस विजय हो, मुक्ति हो, परमेश्वरको शक्ति हो। त्यसकारण हामी क्रुसमा गर्व गर्छौँ, त्यसकारण हामी यीशु ख्रीष्टको क्रुसलाई लिएर हामी गर्व गर्छौँ, यीशु ख्रीष्टको क्रुस हामी प्रचार गर्छौँ, यीशु ख्रीष्ट हामी गाउँछौँ, यीशु ख्रीष्टको क्रुस हामी प्रार्थना गर्छौँ, यीशु ख्रीष्टको क्रुसलाई नै हामी प्रचार गर्छौँ र यीशु ख्रीष्टको क्रुस केन्द्रित जीवन हामी जिउँछौँ, किनकि हाम्रो आशा यीशु ख्रीष्ट क्रुस बाहेकहरू काहीँ पनि छैन। आउनुहोस् हामी प्रार्थना गरौँ।